यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 हिजो जारी गर्नुभएको छ। सरकारले यो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिश राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिश गरेको थियो। मन्त्री परिषदले पुनः सिफारिश गरेपछि संविधान बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको हो। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरी बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। सरकारले निजामती सेवामा रहेका ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले विज्ञप्ति जारी गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत निजामती सेवा ऐन 2049 दफा 53 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको जानकारी दिनुभयो। अध्यादेशले उक्त व्यवस्था गरेसँगै मन्त्रालय विभाग आयोग सचिवालय तथा सबै सरकारी निकायमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो। सरकारले ट्रेड युनियनको प्रयोजनका लागि प्रयोग भइरहेको सरकारी भवन कार्यकक्ष सवारी साधन लगायतका अन्य सेवा सुविधा तत्काल सम्बन्धित कार्यालयलाई फिर्ता गर्न पनि भनेको छ। ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आबद्ध भएका कर्मचारीलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन पनि भनिएको छ। नेपाली कंग्रेस संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ। पार्टी सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको संसद समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। कांग्रेसले संघीय संसदको आगामी अधिवेशन र वर्तमान राजनैतिक परिस्थितिमा पार्टीको भूमिका प्रभावकारी बनाउन संघीय संसदमा पार्टीको उपस्थितिलाई थप सशक्त एकताबद्ध र प्रभावकारी बनाउन केन्द्रीय कार्य समिति तथा कार्य सम्पादन समितिले गरेका नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय गरेको पनि कार्यवाहक मुख्य सचिव दुलालले बताउनुभयो। पूर्वी पहाड़ी र तराईका जिल्लासँग जोड्ने बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजोदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 देखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको भकुण्डेबीसी खुरकोट सड़क खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अभिज्ञा गर्ने सवारी चालक एवं सवारी साधनलाई कार्यवाही गर्न समेत निर्देशन दिएको छ। सोमबार साँझ काभ्रेको रोशी खोलाको बहाव बढ़ेपछि सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षित स्थानमा रोक्दा रोक्दै 5 सवारी अगाडि बढ़दा यात्रुहरू बाढ़ीमा फँसेका सबै 89 यात्रुको सकुशल उद्धार गरिएको थियो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित शुरू गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट सञ्चालनमा आएको छ। कार्यक्रम शुरू भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाय भट्टराई पंगानीले जानकारी दिनुभयो। ती मध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। काठमाण्डु, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत 19 जिल्लासँग सेवाका लागि सम्झौता भइसकेको र अन्य जिल्लामा विस्तारको काम भइरहेको पनि विभागले जनाएको छ। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। बदलिदो परिवेश अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपालभित्र नै अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा शुरू गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थल मार्ग भएर नेपालभित्र नै विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर संचालनमा ल्याएको हो। उक्त प्रणालीको एक कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले शुभारम्भ गर्नुभयो। नयाँ प्रणाली संचालनमा आएसँगै अब नेपालमा सवारी साधन लिएर भित्र नै भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन्। यसअघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था रहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबार सम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरी बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। ब्यूरोले सूचना मार्फत विभिन्न व्यक्तिको मोबाइलबाट कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ। प्रयोगकर्तालाई फिसिङ लिंक पठाई व्यक्तिगत विवरण र ब्याङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा ब्याङ्क खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ़दै गएको ब्यूरोको भनाई छ। ब्यूरोले यस्ता अनधिकृत लिंक नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिनुभयो। जिल्ला अदालत काठमाण्डुले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले हिजो गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख 14 गते पक्राउ गरेको थियो। रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढ़ी प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा कोशी करिडोर सड़क आयोजना, कर्णाली सड़क आयोजना र बेनीघाट, आरूघाट, लार्की भन्ज्याङ सड़क आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दिएको छ। त्यस्तै काठमाण्डु तराई मधेस द्रुतमार्ग सड़क आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बंकरदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% रहेको मन्त्रालयले जनाएको छ। बैठकमा प्रधान सेनापति अशोकराज सिग्देलले करिडोर निर्माणमा ट्र्याक खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमता अनुसार काम गर्न नसकिएको बताउनुभयो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले विज्ञप्ति जारी गरी बन्जी जम्पिङ, स्विमिङ, क्यानोनिङ, स्काई ड्राइभिङ, जिपलाइन, जिपको स्टर, जेटस्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभयो। विभागले देशका विभिन्न स्थानमा बिना अनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानूनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ। आगामी जेठ 10 गते डोल्पाका विभिन्न पाटन यार्सा गुम्बा संकलनका लागि खुला गरिने भएको छ। हिजो बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जेठ 10 गते सबै पाटन यार्सा गुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिनुभयो। यार्सा गुम्बा संकलनका लागि सेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने पनि उहाँले बताउनुभयो। र प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाण्डु बुढानीलकण्ठ नगरपालिका नौ बस्ने, सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिका एक घर भएका 31 वर्षीय शक्ति राई, काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 11 बस्ने सिन्धुपाल्चोक पाँच पोखरी गाउँपालिका एक घर भएकी 39 वर्षीय विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका पाँच बस्ने 31 वर्षीय रोशन तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। 6 बजेको समाचार यही सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।